शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनसहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ। आज मिति 2078 साल वैशाख 25 गते शनिबार, नेपाल सम्बत 1141, मे 8 तारिक सन् 2021। नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट। ओली अडानले एमाले विवादको गाँठो फुकेन, विश्वासको मतमा ओलीलाई असफल पार्ने प्रचण्ड र देउबाबीच सहमति। कोरोना संक्रमण दर घटेन, अक्सिजन नपाएर बिरामी अस्पतालमा छटपटिँदै बाँकेमा एकै परिवारका चारजनाको मृत्यु। विपत्तिमा लुटधन्दा, अक्सिजनको कालोबजारी, रेमडेसिभिर औषधि नै नक्कली। चीनले उत्पादन गरेको भेरोसिल खोपलाई WHO द्वारा प्रयोगको अनुमति, सुरक्षा, प्रभावकारिता र गुणस्तरमा अब्बल रहेको ठहर। र T20 महिला विश्वकप छनौट आगामी नोभेम्बरमा।
ए हरिबहादुर, मैले आफूले चाहिने तरकारी किने, पैसा कति भयो ल भन त?
आलु टमाटर प्याज जम्मा 237 रुपियाँ।
लु, 1000 रुपियाँको नोट छ, 237 रुपियाँ काटेर बाँकी पैसा फिर्ती देऊ मलाई।
ए मदन बहादुर, यहाँ त नगद चल्दैन है, विद्युतीय भुक्तानी मात्रै हो। तिम्रो नोट नकली हो कि सकल हो, कसरी छुट्याउने? 1000 नोटबाट 237 रुपियाँ घटाऊ, फेरि क्यालकुलेटर थिच्यो, अनि त्यो फिर्ता दिन खुद्रा रकम कहाँबाट खोज्ने? यस्तो भलाद्री मान्छे भएर पनि त्यस्तो नगदको झन्झटिलो कारोबार गर्ने हो? जवाना कहाँबाट कहाँ पैसा?
ए हरिबहादुर, तिमी साँच्चै विद्युतीय भुक्तानी लिन्छौ भने?
हेर मदन बहादुर, सानिमा ब्याङ्कको QR कोड अचेल धेरैजनाले तरकारीको पैसा सोझै QR कोडबाट तिर्नुहुन्छ, मलाई नगदको झन्झटै छैन। सोझै मेरो सानिमा ब्याङ्कको खातामा जम्मा हुन्छ, अनि मेरो मोबाइलमा ट्याङ ट्याङ पैसा आयो भनेर मेसेज पनि आउँछ।
सानिमा सजिलो ई ब्याङ्किङ एपबाट भुक्तानी गर्नुहोस्,
नगद कारोबारको झन्झटबाट मुक्त हुनुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। नेकपा एमालेका युवा नेता आन्तरिक विवाद समाधान गर्ने प्रयासमा खटिए पनि पार्टी अध्यक्ष केपी शर्मा ओली मौन बस्दा समस्या समाधानमा कुनै प्रगति हुन सकेको छैन। दुई दिनदेखि विवाद मिलाउन कसिएका नेता एमालेको पुरानै पार्टी संरचना अन्तर्गत बैठक राखेर त्यहीँबाट समाधान खोज्ने पक्षमा सकारात्मक बने पनि ओली मौन बस्दा उनीहरूको प्रयास समेत निरर्थक बनेको छ। एमालेको नेपाल खनाल पक्ष विवाद मिलाउन सबैभन्दा पहिले 2077 फागुन 28 गतेको निर्णय सच्चिनुपर्ने अडानमा छन्। प्रधानमन्त्री समेत रहेका ओलीले फागुन 28 निर्णय सच्याउन असहमति जनाएपछि हिजो भने भनिएको ओली नेपाल निर्णायक वार्ता समेत हुन सकेन। बालुवाटारमा दोस्रो तहका नेताले कार्यदल बनाएर विवाद निरूपण गर्नेसम्मको विषयमा छलफल गरे पनि हिजो यसले निकास पाउन सकेन। बालुवाटार निकट स्रोतका अनुसार उप प्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुभाष नेमवाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप गेवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रमुख सचेतक विशाल भट्टराई, मन्त्रीहरू पार्वत गुरुङ, लीलानाथ श्रेष्ठ, स्थायी कमिटी सदस्यहरू किरण गुरुङ, छविलाल विश्वकर्मा लगायतले ओलीलाई विवाद मिलाउन दबाव दिएका थिए। उनीहरूले फागुन 28 गते गरेकै निर्णय पुरानै केन्द्रीय कमिटिको बैठक राखेर गर्न र पार्टीलाई सुरुकै अवस्थामा ल्याउनुपर्ने नेपाल पक्षको माग सम्बोधन गरेर अघि बढ्न आग्रह गरे पनि ओली त्यसमा सहमत हुन नसकेपछि विवादको गाँठो फुक्न सकेको छैन। यसैबीच नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन असफल बनाउने समझदारी भएको छ। उनीहरूले ओली नेतृत्व सरकारको विकल्प खोज्ने सहमतिसहित त्यसका लागि प्रतिनिधि सभामा बहुमत जुटाउन आआफ्नो तर्फबाट प्रयास गर्ने भएका छन्। ओलीको पक्षमा बहुमत पनि नपुग्ने र अर्को सरकार गठनका लागि बहुमत नजुटे संवैधानिक प्रक्रिया अनुसार नै मुलुक निर्वाचनमा जान सक्ने विषयमा पनि उनीहरूबीच कुरा भएको स्रोतको दावी छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड देउबालाई भेट्न हिजो उहाँकै निवास पुग्नु भएको थियो। ओली विश्वासको मत लिनभन्दा पनि संविधानको धारा 76(2) अनुसार प्रधानमन्त्रीमा पुनः नियुक्ति हुने रणनीतिमा रहेको विषयमा समेत दुई नेताबीच कुरा भएको स्रोतको दावी छ। त्यही अनुसार लुम्बिनी प्रदेशमा ट्रायल गरेको विश्लेषण भइरहेका बेला जनता समाजवादी पार्टीको समर्थन पाउने अवस्थामा ओलीले प्रधानमन्त्रीमा आफूलाई पुनर्नियुक्ति गरेर 2 वर्षका लागि पद सुनिश्चित गर्ने रणनीतिमा रहेको काङ्ग्रेस नेताहरूको बुझाइ छ। यसैबीच जनता समाजवादी पार्टीभित्र केपी ओली नेतृत्वको सरकार ढाल्नुपर्छ भन्ने पक्षमा बहुमत देखिएको छ। जसपा स्रोतका अनुसार ओलीलाई विश्वासको मत दिन हुँदैन भन्ने लाइनको अगुवाई गरेका उपेन्द्र यादव बहुमतमा पुगेका छन्। पछिल्लो समय महन्त ठाकुरलाई सक्रिय साथ दिँदै आएका राजेन्द्र महतोले पनि यादवसँग छलफल सुरु गर्नुभएको छ। महतो र यादवको भेटघाट भइरहेको नेता मनिष सुमनले बताउनुभयो। उपेन्द्रजीसँगको संवादहीनता अन्त्य भएको छ। उपेन्द्रजी र महतोबीच संवाद सुरु भएको छ। महतो निकट रहेका सुमनले भन्नुभयो, जसपा स्रोतका अनुसार ठाकुरले सुरु गरेको हस्ताक्षर अभियानमा महतोले हस्ताक्षर गर्नुभएको छैन। ठाकुर पछिल्लो समय प्रधानमन्त्री ओलीसँग निकट हुनुहुन्छ। ओली अडानले फुकेन गाँठो, ओलीलाई असफल पार्ने देउबा दाहाल सहमति। जसपामा ओली विरोधी लाइन बहुमतमा उपेन्द्रसँग नजिकिए महतो, आजको नागरिक दैनिकमा समाचार छ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने मिति नजिकिँदै गर्दा अबको सत्ता रणनीति बनाउन दलहरूको दौडधुप तीव्र भएको छ। संसदका सबै ठूला दल शुक्रबार हिजो दिनभर आन्तरिक र द्विपक्षीय छलफलमा रहँदा अबको राजनीतिक कोर्स कसरी अगाडि बढ्छ भन्ने एमालेका नेता माधव कुमार नेपाल पक्षीय नेताहरूले तय गर्ने रणनीतिमा भर पर्ने देखिएको छ। नेपाल र उहाँ पक्षीय नेताहरूसँग केही दिन यता एमालेकै ओली पक्ष, नेपाली काङ्ग्रेस र माओवादीले व्यापक संवाद गरिरहेका छन्। ओली र नेपाल पक्षका केही नेताबीच संवाद भइरहँदा स्वयं नेपाल भने काङ्ग्रेस र माओवादी केन्द्रका नेताहरूसँग आगामी योजनाबारे छलफलमा हुनुहुन्थ्यो। नेपाल स्वयंले ओलीसँग भन्दा काङ्ग्रेस माओवादीसँगको सहकार्य सजिलो हुने निष्कर्ष निकालेको, उहाँको मन अरू दलहरूसँगै गठबन्धन गर्नेतिर सोझिएको छ। दोस्रो पुस्ताका नेताहरू सकेसम्म एमाले नै मिलाउनुपर्छ भन्ने छलफलमा छन्। अब विश्वासको मत लिन तयार ओली या अविश्वासको प्रस्ताव दर्ता गर्न ठिक्क परेका काङ्ग्रेस सभापति शेरबहादुर देउवा कसको पल्ला भारी हुन्छ नेपाल समूहले गर्ने निर्णयमा भर पर्ने देखिएको छ। सबैतिर समानान्तर संवाद गरिरहेको नेपाल पक्ष भने कुन बाटो रोज्ने भन्ने निर्णयमा पुगिसकेको छैन। काङ्ग्रेस सभापति देउबा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच देउबा निवास बुढानीलकण्ठमा हिजो साँझ आधा घण्टा कुराकानी भयो। दाहालले देउबालाई ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइहालौँ भनेर प्रस्ताव गर्नुभयो। देउबाले अझै पनि सङ्ख्या नपुगेको बताउनुभयो। कस्तो कुरा गर्नुहुन्छ तपाईँ, मलाई प्रधानमन्त्री हुन मन नभएको हो र? देउबाले प्रचण्डसँग भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, खोइ सङ्ख्या। जवाफमा प्रचण्डले नेपाल पक्षका सांसदले राजीनामा दिने र जसपाका पनि कम्तीमा 18 सांसद आउने भएपछि बहुमत पुग्ने हिसाब पेश गर्नुभएको थियो। देउबाले भने नेपाल पक्षीय नेताहरूले राजीनामा दिन्छन् भन्ने आफूलाई नलागेको बताउनुभयो। उहाँहरूको विश्वास हुनु पर्यो, मैले अविश्वास प्रस्ताव पेश गर्ने, नेपालजीहरूले राजीनामा नदिने भयो भने के हुन्छ? देउबाले प्रचण्डसँग सोध्नु भएको थियो। देउबाले यही प्रश्न बिहिबार एमाले नेता नेपालसँग पनि सोध्नु भएको थियो। अविश्वास प्रस्ताव ल्याउँदा जसरी नै बहुमत पुग्छ भनेर विश्वस्त दिलाउन पुगेका नेपाललाई देउबाले तपाईँहरूले राजीनामा दिनुहुन्छ भने म अविश्वास प्रस्ताव ल्याइहाल्छु भन्ने जवाफ दिनुभएको थियो। देउबालाई ढुक्क हुनु भनेर फर्किएका नेपाल त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास छिर्नु भएको थियो। बिहिबार साँझदेखि हिजो साँझसम्म एमालेभित्र भइराखेको दौडधुपका कारण पनि देउबाले तत्कालै अविश्वासको प्रस्ताव ल्याइ नहालौँ भन्ने प्रस्ताव प्रचण्डसँग गरेको उहाँ निकट एक नेताले बताएका छन्। अहिले एमाले नै अनिर्णित छ, उहाँहरू के निर्णय गर्नुहुन्छ त्यो कुरौँ, त्यसपछि हेरौँला। देउबा र प्रचण्ड बीचमा भएको संवाद उद्धृत गर्दै प्रचण्ड निकट स्रोतले बतायो। नेपाल निर्णायक आजको कान्तिपुरमा समाचार छ। राष्ट्रिय सभाको बागमती प्रदेशतर्फ रिक्त सदस्य पदका लागि हिजो 3 उम्मेद्वारी दर्ता गराएका छन्। सत्तारूढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा, माओवादी केन्द्रको प्रस्ताव र नेपाली काङ्ग्रेसको समर्थनमा खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी नेमकिपाबाट काभ्रेका कृष्णबहादुर तामाङले उम्मेद्वारी दर्ता गराएका हुन्। हेटौँडा 5 रहेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा माओवादी केन्द्र, बागमती प्रदेश संसदीय दलका नेता शालिग्राम जमकटेल प्रस्तावक र नेपाली काङ्ग्रेस बागमती प्रदेश प्रमुख सचेतक राधा घलेको समर्थनमा देवकोटाले बिहान 11:15 मनोनयन दर्ता गराउनु भएको थियो। काङ्ग्रेस, माओवादी र एमालेको माधव नेपाल समूहका नेताहरूको उपस्थितिमा उहाँले उम्मेद्वारी दर्ता गराउनु भएको हो। देवकोटाको उम्मेद्वारी दर्ताका क्रममा नेपाल समूहका नेता पुरुषोत्तम पौडेल उपस्थित हुनुहुन्थ्यो। जित सुनिश्चित भएपछि मात्रै थापालाई उम्मेद्वार बनाउने बताएको एमाले हिजो बिहान स्थायी कमिटी बैठकबाट थापालाई नै उम्मेद्वार बनाउने निर्णय गरेको थियो। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल प्रस्तावक तथा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत उहाँका समर्थक हुनुहुन्छ। गृहमन्त्री थापा उम्मेद्वारी दर्ता गराउन हेलिकप्टरमा हेटौँडा पुग्नु भएको थियो। उहाँले 12:30 मनोनयन दर्ता गराउनु भएको हो। नेमकिपाका उम्मेद्वार तामाङको प्रस्तावकमा नेमकिपाकै प्रदेश सांसद सुरेन्द्र राज गोसाई र समर्थकमा प्रदेश सांसद सिर्जना सायजु रहेका छन्। तत्कालीन नेकपा विभाजनपछि एमाले प्रवेश गरेका गृहमन्त्री थापालाई माओवादी केन्द्रले कार्यवाही गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो। राष्ट्रिय सभाका 3 उम्मेद्वारमध्ये 2 एमालेकै। कान्तिपुरमा समाचार छ। नेपालमा कोरोना भाइरस संक्रमित हुने दर उकालो लाग्ने क्रम जारी छ। राजधानी उपत्यकासहित बढी संक्रमित भएका जिल्लाहरूमा निषेधाज्ञा लगाइए पनि संक्रमण दर ओह्रालो लाग्न सकेको छैन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत 24 देशभर 9,196 कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या नेपालमा कोरोना संक्रमण सुरु भए यताकै सबैभन्दा धेरै हो। बिहिबार 9,070 जना संक्रमित थपिएका थिए। शुक्रबार 50 जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार 2,905 जना संक्रमित निको भएका छन्। हाल निको हुने दर 78.2% झरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार 19,987 जना पिसिआर परीक्षण गर्दा 9,023 जना संक्रमित भएका छन्। यस्तै 495 जनाको एन्टिजेन परीक्षण गर्दा 173 जना संक्रमित थपिएका हुन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या 78,629 पुगेको छ भने क्वारेन्टाइनमा 380 जना रहेका छन्। घटेन संक्रमण दर, आजको गोर्खापत्रमा समाचार छ। यसैबीच गाउँमा त्रास थियो। छिमेकीले झ्यालबाट सामुन्नेको घरतर्फ च्याइरहेका थिए। बन्द उक्त घरभित्र एउटा शव थियो। त्यहाँ आफन्त पनि थिए। बाँकीको कोहलपुर दुई स्थित उक्त घर र टोलमा शुक्रबार हिजो बिहानै सन्नाटा छाएको थियो। कोरोना संक्रमण भएर मृत्यु भएकी महिलाको शव घरभित्रै राखिएको भन्दै स्थानीय नजिक जान डराएका थिए। शवलाई प्लास्टिकले बेरिएको थिएन न त सेनिटाइज गरिएको थियो। मृतकका श्रीमान भारतमा थिए। उनी फर्किएपछि शव व्यवस्थापन गर्ने भन्दै आफन्तले बाटो हेरिरहेका थिए। छिमेकी ईश्वरी प्रसाद विश्वकर्माले शव घरभित्रै राख्दा असुरक्षित हुने जनाउँदै स्थानीय जनप्रतिनिधिलाई खबर गरे, तर कोही आएनन्। खै कसैले मतलब गर्दैनन्, उहाँले भन्नुभयो। आफन्तका अनुसार 11 दिनदेखि रुगाखोकी र ज्वरो आएकी 32 वर्षीय ती महिलाले स्थानीय मेडिकलमा गएर सामान्य उपचार गराएकी थिइन्। केही दिन ज्वरो रोकियो जस्तो भयो, तर बुधबार सास फेर्न गाह्रो भयो। त्यो दिन घरमै बित्यो। बिहिबार बिहान 7 बजे एम्बुलेन्स बोलाइयो, तत्काल आएन। 4 घन्टा ढिला एम्बुलेन्स आएको छिमेकीले बताएका छन्। बेलैमा एम्बुलेन्स आएको भए उपचार हुन्थ्यो कि, मृतकका ससुराले दुखेसो पोखेका छन्। एम्बुलेन्स आएपछि सुरुमै कोहलपुर मेडिकल कलेज पुर्याइयो। त्यहाँ अस्पतालले अक्सिजन नभएको र पिसिआर परीक्षण नगरेकालाई भर्ना नलिने भन्दै सूचना टाँसेको थाहा पाए। त्यसपछि नजिकैको कौशिला मेमोरियल अस्पताल पुर्याइयो। उक्त अस्पतालमा चिकित्सकले अक्सिजनको मात्रा घटेको जानकारी गराए। अस्पतालले कोभिड-19 बिरामी भएको भन्दै अन्यत्र लैजानु भन्दै फर्काइदियो। आफन्तले श्वास फेर्न नसकेर छटपटाइरहेकी बिरामीलाई एम्बुलेन्समा राखेर नेपालगञ्ज स्थित नर्सिङ होम लगे। त्यहाँ पुग्दासम्म उनी सिकिस्त भइसकेकी थिइन्। हिजै घरमै भेटिएकी एक आफन्तले भनिन्, नर्सिङ होमले गेट नै खोलेन। साँझ पख झिनो आशा लिएर भेरी अस्पताल पुर्याए। उनीहरूले त्यहाँ सिकिस्त बिरामी बेडको पर्खाइमा भुइँमै लाइन लागेर बसेको देखे। पालो आयो भने बेडमा राखौँला भन्दै चिकित्सकको मुख ताक्दै रात बिताए। हिजो बिहान बिरामी हेर्न आएका चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरे। अस्पताल चाहर्दा चाहर्दै मृत्यु। कान्तिपुरमा समाचार छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र thahakhabar.com पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी समाचार। कोरोना भाइरस संक्रमणका कारण नेपालगञ्जमा एकै परिवारका 4 जनाले ज्यान गुमाएका छन्। पूर्व राष्ट्रिय क्रिकेटर जाहिर अहमद, उनकी एक बहिनी र 2 दाईको मृत्यु भएको हो। नेपालगञ्ज 3 सुनारमन्दी टोलका 42 वर्षीय जाहिरको बुधबार बेलुका 7 बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। त्यही अस्पतालमा उनका राइलो दाई एजाजको बिहिबार बेलुकी 7 बजे र काइलो दाई इम्तियाजको शुक्रबार बिहान 5:30 बजे ज्यान गएको हो। हट्टाकट्टा थिए, अचानक बिरामी भएर अस्पताल गएका थिए, फर्केनन्। छिमेकी हज सकिलले भन्नुभयो। उहाँका अनुसार 7 दाजुभाइ सबै संयुक्त परिवारमा बस्दै आएका थिए। परिवारमा अन्य पनि संक्रमित छन्। तीमध्ये कोही घरमै आइसोलेसनमा र कोही अस्पतालमा उपचाररत छन्। घरमा उनीहरूकी वृद्ध आमा छिन्। जाहिरकी बहिनीको भने भारतको रुपैडियामा कोरोना संक्रमणले मृत्यु भएको हो। उनको भारतमा बिए भएको थियो। 1997 सिङ्गापुरमा आयोजना भएको एसिसी U19 कपमा नेपालले सहभागिता जनाउँदा जाहिर 18 सदस्यीय टोलीमा थिए। उनी 14 सदस्यीय नेपाली टोलीमा पर्न भने सकेनन्। पछिल्लो समय उनी लुम्बिनी प्रदेशको क्रिकेट छनौट समितिमा थिए। नेपालगञ्जका भारोत्तोलन प्रशिक्षक तथा अन्तर्राष्ट्रिय भारोत्तोलक सकिल अहमदको पनि बिहिबार संक्रमणले नै ज्यान लिएको छ। उनको नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो। कोरोनाले एकै परिवारका 4 को मृत्यु। कान्तिपुरमा समाचार छ। कोरोना भाइरस संक्रमितलाई अक्सिजनको चर्को अभाव भइरहेको छ। गिरोहले भने यसको कालोबजारी गर्न थालेको भेटिएको छ। सरकारले 6,643 थान सिलिन्डर बरामद गरी अस्पतालहरूलाई उपलब्ध गराएको छ। गृह मन्त्रालय अन्तर्गतको सुरक्षा अत्यावश्यक सेवा सञ्चालन समन्वय तथा अनुगमन समितिको टोलीले उद्योग र घरबाट यी सिलिन्डर बरामद गरेको हो। समितिका संयोजक सहसचिव जनकराज दाहालले नेपाल प्रहरी मार्फत काठमाडौँ, ललितपुर र भक्तपुरबाट 5,350 थान जफत गरिएको बताउनुभयो। यस्तै उद्योग मन्त्रालयले 134 थान र ललितपुर प्रहरीले 159 सिलिन्डर बरामद गरेका हुन्। ललितपुर प्रहरी परिसरले पाटन अस्पताललाई 50, किस्ट कलेजलाई 30, बज्रवाराही अस्पताललाई 10 र हल्का अस्पताललाई 15 थान उपलब्ध गराएको छ। समितिले नेपाल मेडिकल कलेजलाई 150, त्रिवी अस्पताललाई 500, वीर अस्पताललाई 300, किस्ट मेडिकल कलेजलाई 100, महेन्द्र निधि अस्पताललाई 60, शुक्रराज ट्रपिकल तथा सर्वरोग अस्पताललाई 130, भक्तपुर अस्पताललाई 100 र सिभिल अस्पताललाई 200 उपलब्ध गराएको छ। यसैबीच प्रदेश एकको राजधानी विराटनगरमा नक्कली रेमडेसिभिरको कारोबार गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। 90 रुपियाँ पर्ने एन्टिबायोटिक औषधि इस्टासेफको बोतलमा रेमडेसिभिरको लेभल टाँसेर बिक्री गर्ने गरेको फेला परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनुभयो। रेमडेसिभिरलाई कडा लक्षण देखिएका कोरोना भाइरस संक्रमितको उपचारमा प्रभावकारी मानिएको छ। एसपी खड्काका अनुसार इस्टासेफ र रेमडेसिभिरको बोतल उस्तै आकारको हुन्छ। त्यसको फाइदा उठाउँदै गिरोहले संक्रमितको जीवनलाई थप जोखिममा पार्ने काम गरिरहेको एसपी खड्काले बताउनुभयो। नक्कली रेमडेसिभिर तयार पारेर बिक्री गरेको आरोपमा विराटनगर महानगरपालिका 10 का 26 वर्षीय सोनु आलम र विराटनगर 16 का 23 वर्षीय श्रवण कुमार यादव पक्राउ परेका छन्। आलमको विराटनगर चारमा साथी फार्मेसी छ। यादव त्यही फार्मेसीका कामदार हुन्। आलमले तयार पार्ने नक्कली रेमडेसिभिर यादवले फार्मेसीबाट बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। विपत्तिमा लुटधन्दा अक्सिजनको कालोबजारी, रेमडेसिभिर नै नक्कली, आजको अन्नपूर्ण पोस्टमा समाचार छ। कसरी भइरहेछ रेमडेसिभिर कालोबजारी शीर्षकमा कान्तिपुर लेख्छ। पछिल्ला 4 दिनमा औषधि व्यवस्था विभागले आफ्नो वेबसाइट मार्फत 4 सूचना सार्वजनिक गर्यो। ती सबै सूचना सघन उपचार गराइरहेका कोरोना संक्रमितका निम्ति उपयोगी हुने भनिएको औषधि रेमडेसिभिरबारे थियो। पछिल्ला दिनमा संक्रमितको संख्या 9,000 आसपास भइरहेका बेला विभागले रेमडेसिभिरको माग पुर्याउन नसकेपछि यसको चरम अभाव मात्रै भएको छैन, यही मौकामा कालोबजारी समेत भइरहेको छ। विभागले गत मंगलबार 3,000 र बिहिबार 4,000 भाइल रेमडेसिभिर बङ्गलादेशबाट ल्याएको थियो। मंगलबार नै 3,000 भाइलमध्ये 53 अस्पतालमा 2,409 र सोझै बिरामीलाई 200 गरेर 2,609 रेमडेसिभिर वितरण गर्यो। यो लटमा ल्याइएको बाँकी 391 भाइल कहाँ खर्च गरियो भन्ने विवरण विभागले सार्वजनिक गरेको छैन। त्यस्तै बिहिबार ल्याइएको 4,000 भाइल रेमडेसिभिर 45 अस्पतालमा 3,010 वितरण भएको सूचना विभागले सार्वजनिक गरेपछि बाँकी 990 भाइल कहाँ उपयोग गरियो भन्ने सार्वजनिक गरेको छैन। सामान्यतः अहिले अस्पतालमा भर्ना भएका सिकिस्त कोरोना संक्रमितलाई चिकित्सकहरूले 6 रेमडेसिभिर सिफारिस गरेको देखिन्छ। यसैलाई आधार मान्दा पनि विभागले ल्याएको रेमडेसिभिर जम्मा 1,166 जनालाई मात्रै पुग्ने देखिन्छ, जबकि प्रत्येक दिन कोरोना संक्रमित हुनेको संख्या 9,000 माथि पुगिसकेको छ। विभागका महानिर्देशक भरत भट्टराईले रेमडेसिभिरको माग बढ्दै गएको बताउँदै भन्नुभयो, अहिले हामीलाई एकदमै प्रेसर छ, चिने जानेकादेखि नचिनेकासम्म सबैले रेमडेसिभिर माग्दै फोन गर्छन्, फोन नै अफ गरेर बस्नुपर्ने अवस्था छ। उहाँले संक्रमित अस्पताल जाने बित्तिकै चिकित्सकहरूले रेमडेसिभिर चलाइदिइहाल्ने अवस्थाले पनि समस्या निम्तिएको बताउनुभयो। आजको कान्तिपुरमा समाचार छ। तोकिएभन्दा बढी भाडा असुल्नु कालोबजारी हो। कालोबजारी ऐन 2032 दफा 3 सेवा प्रदायक कुनै पनि संस्थाले 20%भन्दा धेरै नाफा हुने गरी कारोबार गर्न हुँदैन भनेको छ। कसैले ऐन उल्लङ्घन गरे 5 कैद वा जरिवाना हुने व्यवस्था ऐनमा छ। तर पर्याप्त नाफा राखेर विमान सेवा सञ्चालकले तोकेको भन्दा 2-3 लाख बढी लिँदा पनि हेलिकप्टर कम्पनीमाथि कारवाही भएको छैन। महेन्द्रनगर उच्च अदालतको दिपायल इजलासमा न्यायाधीश कृष्णलाल भट्टराईलाई कोविड संक्रमण भएपछि महाकाली अस्पतालको आइसियू बेडमा उपचार भइरहेको थियो, तर स्वास्थ्यमा सुधार नभएपछि अघिल्लो बुधबार काठमाडौँबाट हेलिकप्टर मगाइयो। उहाँलाई राजधानी ल्याउन हेलिकप्टर भाडा मात्रै 9 लाख रुपियाँ लाग्यो। काठमाडौँको करुणा अस्पतालमा उपचारपछि भट्टराई अहिले आराम गरिरहनु भएको छ। न्यायाधीश भएकाले हेलिकप्टरमा लागेको 9 लाख भाडा सरकारले तिरेको छ, तर विपन्न जनताले यत्रो पैसा कहाँबाट तिर्ने? यसै पनि कञ्चनपुरबाट काठमाडौँसम्मको हेलिकप्टर भाडा $6,500 अर्थात् 7,67,000 तोकिएको छ, तर विमान सेवा सञ्चालकसँग आफैले तोकेको भन्दा डेढ लाख भाडा असुल गरेर हेलिकप्टर कम्पनीहरूले जनतामाथि अत्याचार गरिरहेका छन्। कञ्चनपुरकै भीमदत्त नगरपालिका 18 महेन्द्रनगरका स्थानीय एवं कञ्चन विद्या मन्दिर सामुदायिक कलेजका प्राचार्य डाक्टर राजकुमार साउदलाई पनि कोरोना संक्रमण भयो। होम आइसोलेसनमा बसेका उहाँ गम्भीर भएपछि गत सोमबार मात्रै उहाँलाई लिन काठमाडौँबाट हेलिकप्टर गयो। भाडा उठाइएको छ 9,15,000। महामारीले पिल्सिएका नागरिकमाथि हेलिकप्टर कम्पनीको अत्याचार, आफैले तोकेको भाडाभन्दा 2-3 लाख बढी असुली। नयाँ पत्रिकामा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
डिस होम रिचार्ज गरी बैंकक सरारा, डिस होम रिचार्ज गरी बैंकक सरारा।
वाव, आज द लकी थर्सडे, म पनि बैंकक जान सक्छु।
डिस होम रिचार्ज गरी बैंकक सरारा,
म पनि बैंकक जान सक्छु।
डिस होम रिचार्ज गरी बैंकक सरारा।
डिलर दाइ, मलाई फन्ड ट्रान्सफरबाट रिचार्ज गर्दिन।
3 महिनाको गर्दिन।
3 महिनामा के पाइन्छ नि?
3 महिनाभर हरेक हप्ता लकी ड्रमा सामेल।
6 महिनामा चाहिँ?
6 महिनाभर हरेक हप्ता लकी ड्रमा सामेल।
वार्षिक नि?
यो योजनाभर हरेक हप्ता सामेल।
फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा डिस्काउन्ट पनि धेरै।
डिश होम रिचार्ज गरी एक्टिभ कस्टमर बन्नुहोस्। हरेक हप्ता बिहीबार हुने लकी ड्रमा सामेल भई हरेक हप्ता 2 जोडीले बैंकक घुम्नुहोस्।
हामी त सर बैंकक जानेछ तपाई।
खुशीको उडान सरारा,
डिश होम, खुशीको कनेक्शन।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। अक्सिजनको अभाव चर्किएपछि सरकारले दात्री निकाय र छिमेकी मुलुकसँग सहयोगको हात अघि बढाएको छ। टेन्डर आह्वान गर्दा पनि कसैले सहभागिता नजनाएपछि स्वास्थ्य मन्त्रालयले युनिसेफ र चीनलाई अक्सिजन सिलिन्डर तत्काल उपलब्ध गराइदिन गुहारेको हो। अस्पताल भर्ना भएका अधिकांश कोरोना संक्रमितलाई अक्सिजन दिनुपर्ने अवस्था आएपछि मुलुकभर अक्सिजनको अभाव छ। स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले अक्सिजनको हाहाकार कम गर्न एक साता अघि 1,000 थान सिलिन्डर खरिद गर्न खोज्दा पनि टेन्डरमा कसैले भाग लिएका थिएनन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदय त्रिपाठीले हिजो सदस्य सचिव, विभागका महानिर्देशक, व्यवस्थापन महाशाखा निर्देशक, औषधि व्यवस्था विभागका महानिर्देशक लगायतलाई बोलाएर आवश्यक स्वास्थ्य उपकरण र अन्य सामग्री तत्काल कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर योजना माग गर्नुभएको थियो। सिलिन्डर खोज्दै सरकार शीर्षकमा कान्तिपुरमा समाचार छापिएको छ। सरकारले आगामी असार मसान्तसम्म झण्डै 4 अर्ब लिटर अक्सिजन खपत हुने अनुमान गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार 60,035 संक्रमितका लागि 3,85,32,97,000 617 लिटर अक्सिजन खपत हुन्छ। मेडिकल अक्सिजन प्रयोग तथा आवश्यकता निर्धारण सम्बन्धी मापदण्ड 2078 जारी गर्दै मन्त्रालयले यस्तो अनुमान गरेको हो। आइसियू भेन्टिलेटरमा वैशाख मसान्तसम्म 2,285, जेठमा 3,023 र असारमा 3,698 भर्ना भई मेडिकल अक्सिजन आवश्यक पर्ने अनुमान गरिएको छ। पाउने 4 अर्ब लिटर अक्सिजन आवश्यक, राजधानी दैनिकमा समाचार छ। कोभिडको दोस्रो लहर तीव्र बनेसँगै मुलुकभर अक्सिजनको माग अत्यधिक बढेको छ। अक्सिजन उत्पादक कम्पनीहरूले पनि माग थेग्न नसक्ने अवस्थामा पुगिरहेको बताएका छन्। यही अवस्थालाई दृष्टिगत गरी नेपाल आयल निगमले लिक्विड अक्सिजन आयातमा चासो देखाएको छ। भारतीय आयल कर्पोरेसन IOCसँग पेट्रोलियम पदार्थ आयात गरिरहेको निगमले लिक्विड अक्सिजन पनि ल्याउन सक्ने जनाएको छ। पछिल्लो समय IOCले लिक्विड अक्सिजन उत्पादन गरिरहेको छ। सरकारबाट निर्देशन भए IOCसँग कुरा गरेर अक्सिजन भित्र्याउन सकिन्छ। निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले भन्नुभयो, अन्य निकायको तुलनामा छिट्टै ल्याउन पनि सकिन्छ। निगमले IOCका विभिन्न रिफाइनरीबाट खाना पकाउने LP ग्याससहित पेट्रोलियम पदार्थ आयात गरिरहेको छ। लिक्विड अक्सिजन आयातमा आयल निगमको चासो, कान्तिपुरमा समाचार छ। कोभिडको दोस्रो लहरको सबैभन्दा बढी सङ्कट बेहोरिरहेको लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अक्सिजनको चरम अभाव हुन थालेको छ। अक्सिजन अभावले दुई प्रदेशका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितको ज्यान जोखिममा परेको चिकित्सकले बताएका छन्। अस्पतालहरूमा अक्सिजन र सैया नपाएर बिरामीहरू छटपटाउनु पर्ने अवस्था आएको छ। कोरोना संक्रमित र शङ्कास्पद बिरामीले यहाँका अस्पताल भरिभराउँछन्। कुनै पनि अस्पतालमा पर्याप्त अक्सिजन छैन। बिरामीका आफन्त र आफन्तहरू अक्सिजनको खोजीमा भौतारिरहेका छन्। भर्ना भएका संक्रमित र शंकास्पद बिरामीलाई अक्सिजन उपलब्ध गराउन नसक्ने अवस्था आएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हेमराज पाण्डेले बताउनुभयो। यसैबीच भैरवामा रहेका एक सरकारी र एक निजी अस्पतालले अक्सिजन चाहिने कोरोना संक्रमित बिरामीलाई भर्ना लिन नसक्ने जनाएका छन्। अक्सिजनको चरम अभाव भएपछि भैरवामा रहेको भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजले अक्सिजन सपोर्ट चाहिने बिरामीलाई नयाँ भर्ना नलिने जनाएका हुन्। भीम सरकारी र युनिभर्सल निजी अस्पताल हो। सुदूरपश्चिम र लुम्बिनीमा अक्सिजनको चरम अभाव, अक्सिजन नपाएर अस्पतालहरूमा कोरोना संक्रमित छटपटिँदै, रूपन्देहीमा दैनिक 600 सिलिन्डर अपुग, नयाँ पत्रिकामा समाचार छ। संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना संक्रमितको उपचार गर्न सरकारले घरदैलो सेवा सञ्चालनमा ल्याउने बताउनु भएको छ। उहाँले यस सेवाको लागि सरकारले टोली नै निर्माण गरिरहेको जानकारी दिनुभयो। सिंहदरबार स्थित संचार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो आयोजित 2076 र 77 सालको वरिष्ठ पत्रकार सम्मान एवं राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा कार्यक्रममा उहाँले आफन्त नभएका र सबै परिवार कोविडबाट संक्रमित भएका परिवारलाई स्वास्थ्य सेवा दिन घरदैलो स्वास्थ्य सेवा सञ्चालन गर्न लागि स्पष्ट पार्नुभयो। त्यसैगरी खाद्य पदार्थको अभाव हुन नदिन स्वास्थ्य जस्तै अत्यावश्यक खाद्य पदार्थको पनि घरदैलो सेवा सञ्चालन गरिने गरी सरकारले कार्ययोजना बनाइरहेको उहाँले जानकारी दिनुभयो। संक्रमितको घरदैलोमै सेवा, गोर्खापत्र दैनिकमा समाचार छ। सर्वोच्च अदालतले ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाएको अभियोग लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्नेतलाई 5,00,000 रुपियाँ धरौटीमा छोड्ने आदेश गरेको छ। न्यायाधीशहरू ईश्वर प्रसाद खतेवडा र आनन्दमोहन भट्टराईको इजलासले विशेष अदालतको आदेश विरुद्धको देखिएको भन्दै धरौटीमा छोड्न हिजो आदेश गरेको हो। उही मुद्दाका अभियुक्त ठेकेदार शोभाकान्त ढकालका विषयमा भने दुईजना न्यायाधीशबीच राय बाजिएको छ। न्यायाधीश खतेवडाले ढकाललाई 3 करोड रुपियाँमा थुनामुक्त गर्न आदेश गर्नुभएको छ भने अर्का न्यायाधीश भट्टराईले थुनामा राख्ने विशेष अदालतको निर्णय सही रहेको ठहर गर्नुभयो। दुवैजनाको राय नमिल्दा ढकाललाई थुनामा राखेर अनुसन्धान गर्ने वा छोड्ने भन्ने विषय पूर्ण इजलासमा जाने भएको छ। ललिता निवास जग्गा प्रकरण, बस्नेतलाई धरोटीमा थुनामुक्त गर्न आदेश, नागरिक दैनिकमा समाचार छ। बाँकेको बैजनाथ गाउँपालिका 31-37 वर्षीय महिलालाई 2073 साउनमा कुष्ठरोग लाग्यो। स्थानीय स्वास्थ्य चौकीबाट औषधि ल्याएर लगातार 24 महिना सेवन गरिन्। रोग त निको भयो तर त्यो अवधिमा उनले कुष्ठरोगभन्दा ठुलो रोग झेलिन्। दाजु भाउजूबाट विभेद, जुन दिन मलाई रोग लाग्यो भन्ने थाहा भयो मलाई छाउपडी गोठमा बस्न पठाइदिए। उहाँले हालै भन्नुभयो, नछुने हुँदा भाउजूहरू र म पहिले त्यही गोठमा सुत्थ्यौँ। म रोगी भएपछि पनि त्यहीँ बसेँ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा छाउगोठ भत्काउने अभियान चलिरहँदा कुष्ठरोग लाग्दा पनि छाउगोठमा बस्न उनी बाध्य भइन्। कुष्ठरोगको औषधि पहिलोपटक खाँदा नै रोग सर्दैन भनेर सरहरूले भन्नुभएको कुरा दाजु भाउजूलाई सुनाए तर विश्वास नै गरेनन्। उनले भनेकी छन् कुष्ठरोगी छाउगोठमा, अन्नपूर्ण पोस्टमा समाचार छ। र सोलुखुम्बुका 51 वर्षीय पर्वतारोही कामी रिता शेर्पाले 25 पटक सगरमाथा चुमेर नयाँ विश्व रेकर्ड कायम गरेका छन्। कोरोना महामारीले नेपाल लगायत एसियाली मुलुकको जनजीवन प्रभावित भइरहेका बेला आफ्नै रेकर्ड ब्रेक गर्दै उहाँले संसारकै सर्वोच्च शिखरको सफल आरोहण गर्नुभएको हो। गत वर्ष मात्रै 86 सेन्टिमिटर उचाइ वृद्धि भई 8,848.86 मिटर अग्लो घोषित चुचुरोमा जब उहाँ हिजो साँझ 6 बजे अन्य 11 जना शेर्पासहित डोरी टाङ्दै चुचुरोमा पुग्नुभयो, लगत्तै उहाँको रेकर्डको खबरले सञ्चार माध्यमहरूले संसारभरका आरोहीको ध्यान आकर्षण गर्यो। कामिरिता 25 पटक सगरमाथामा, कान्तिपुरमा समाचार छ। अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले चीनको सिनोफार्म कम्पनीले बनाएको कोरोना विरुद्धको खोप भेरोसेललाई प्रयोगको अनुमति दिएको छ। भेरोसेल खोप आपतकालीन प्रयोगका लागि डब्ल्युएचओले दिएको पहिलो गैर पश्चिमी खोप हो। यो खोपलाई विश्वका कयौं देशहरूले यसअघि नै प्रयोगमा ल्याइसकेका छन्। अफ्रिकी ल्याटिन अमेरिकी र एसियाका थुप्रै देशले चिनिया खोप प्रयोग गरिरहेका छन्। यसअघि डब्ल्युएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोडर्नाको खोपलाई पनि अनुमति दिएको थियो। अन्तर्राष्ट्रिय स्तरमा चिनिया खोपका विषयमा विभिन्न टिप्पणी भए पनि कोरोनाको दोस्रो र तेस्रो लहर चलेका विभिन्न देशले यो खोप प्रयोग गरिरहेका थिए। डब्ल्युएचओले यो खोप सुरक्षा, प्रभावकारिता र गुणस्तरमा उत्कृष्ट रहेको ठहर गर्दै प्रयोगको अनुमति दिएको हो। यो खोपलाई पनि 18 वर्षभन्दा माथिका व्यक्तिलाई 2 डोज दिनुपर्नेछ। डब्ल्युएचओले चीनको अर्को कम्पनी सिनोभ्याक र रुसी खोप स्पुत्निक 5 को मूल्याङ्कन गरिरहेको छ। पछिल्लो 24 घण्टामा भारतमा 4,01,000 बढी कोरोना संक्रमित थपिएका छन्। केही दिन यता 4,00,000 ठूलो संख्यामा संक्रमित थपिरहेको भारतमा पछिल्लो 24 घण्टामा हालसम्मकै उच्च संख्यामा मृत्यु भएको छ। ओल्डोमिटरको तथ्याङ्क अनुसार यो अवधिमा 4,194 जनाको मृत्यु भएको छ। यस्तै पछिल्लो 24 घण्टामा ब्राजिलमा 78,300, अमेरिकामा 47,000, अर्जेन्टिनामा 22,500, टर्कीमा 20,000 तथा जर्मनीमा 17,500 संक्रमित थपिएका छन्। ब्राजिलमा 2,217 अमेरिकामा 755 अर्जेन्टिनामा 609 कोलम्बियामा 453 तथा पोल्यान्डमा पनि 453 जनाको मृत्यु भएको छ। अब खेल समाचार। आइसिसी महिला टी20 विश्वकप क्रिकेट अन्तर्गत एसियन छनौट प्रतियोगिता नोभेम्बर महिनामा हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले हिजो विज्ञप्ति मार्फत टी20 महिला विश्वकप एसियन छनौट 22 28 नोभेम्बरमा मलेसियामा हुने जानकारी गराएको हो। यसअघि छनौट प्रतियोगिता 20-26 सेप्टेम्बरसम्म हुने भनिएको थियो, तर विश्वभर नै कोरोना महामारीका रूपमा फैलिएको कारण देखाउँदै आइसिसीले छनौट खेल एक महिनापछि सारेको जनाउँदै नयाँ मिति सार्वजनिक गरेको हो। एसियन छनौट प्रतियोगितामा नेपाली राष्ट्रिय महिला टोलीले पनि सहभागिता जनाउनेछ। प्रतियोगितामा नेपाल, भुटान, चीन, हङकङ, कुवेत, म्यानमार, मलेसिया र युएई गरी 8 देशको सहभागिता हुनेछ। टी20 विश्वकप छनौट नोभेम्बरमा। आजका पत्र पत्रिकामा समाचार छ। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक। ओली अडानले एमाले विवादको गाँठो फुकेन, विश्वासको मतमा ओलीलाई असफल पार्ने प्रचण्ड र देवबाबी सहमति। कोरोना संक्रमण दर घटेन, अक्सिजन नपाएर बिरामी अस्पतालमा छटपटिँदै बाँकेमा एकै परिवारका 4 मृत्यु। विपत्तिमा लुट धन्दा, अक्सिजनको कालोबजारी, रेमडेसिभिर औषधि नै नक्कली। चीनले उत्पादन गरेको भेरोसेल खोपलाई WHO प्रयोगको अनुमति, सुरक्षा, प्रभावकारिता र गुणस्तरमा अब्बल रहेको ठहर। र टी20 महिला विश्वकप छनौट आगामी नोभेम्बरमा। थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। नरेन्द्र विदा हुन्छु, नमस्कार।